सबैलाई जय मसीह छ। हाम्रो दिनहरू छिटछिटो गएको महसुस भयो होला तपाईँहरूलाई पनि मलाई जस्तै। अनि अब चाहिँ हामी अन्तिम दिनमा भजन सङ्ग्रह 25 अध्यायको केही पदहरू पढेर सुरु गर्दैछौँ। अनि फेरि चैत महिनामा प्रभुको इच्छामा रक्षर नघटेको खण्डमा अनि हाम्रो मृत्यु नभएको खण्डमा चाहिँ हामी फेरि प्रबन्धहरूको दोस्रो भागको अध्ययन गर्न चाहन्छौँ। भजन सङ्ग्रह 25 अध्याय को चार पदमा हामी पढौं। भजन सङ्ग्रह 25 को चार। हे परम प्रभु, मलाई तपाईँका मार्गहरू देखाउनुहोस्, मलाई तपाईँका चालहरू सिकाउनुहोस्, मलाई तपाईँको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईँकै बाटो हेर्दछु। त्यसपछि 8 अनि 9 पद। परम प्रभु भला र सिधा चालका हुनुहुन्छ, यसकारण उहाँले पापीहरूलाई यस मार्गमा शिक्षा दिनुहुनेछ, नम्रहरूलाई उहाँले न्यायको मार्गमा डोर्याउनुहुनेछ, अनि नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ। हामी प्रार्थना गरौँ। परमेश्वर हाम्रो पिता, तपाईँ असीम परमेश्वर, अनन्त परमेश्वर, आदि अनि अन्त, प्रथम र अन्तिम, अल्फा र ओमेगा, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुन्छ, तपाईँ सबै विश्व सृष्टिको मालिक अनि सार्वभौम परमेश्वर, अहिले हामी तपाईँलाई अब्बा पिता भन्न पाएको यो अनुग्रहले हो। यो अनुग्रहको युगमा हामीले तपाईँलाई चिन्न पाएर हो, अनि तपाईँको पुत्रको बलिदानले हो, त्यो भएको रगत, त्यो तिरिएको दाम, उहाँको बौडी उठाएको सामर्थ्यमा हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि हामीलाई सिकाउनुहोस् प्रभु, तपाईँको मार्ग हामीलाई देखाउनुहोस्, अनि हामी नम्रतासाथ सिक्न तपाईँको पालमा बस्छौँ। तपाईँको आशिष छ हरेकलाई, सानो ठुला सबैलाई। धन्यवाद छ प्रभु येशूको नाममा, आमेन। हामीले निर्दोषताको प्रबन्ध अध्ययन गर्यौं, जहाँ चाहिँ आदम हवा मात्र थियो, पतन भयो, विवेकको प्रबन्ध शुरू भयो, दुष्टता ज्यादा बढी भएर परमेश्वरले चाहिँ जल प्रलयले ल्याउनु पर्यो। त्यस बेलामा चाहिँ खालि हामीलाई उल्लेख भएको तीनजनाको नाम विश्वासीहरू चाहिँ को को थिए, हाबिल, हनोक, नुवा, है, अरू थिएनन् भन्ने होइन, तर हामीलाई चाहिँ उनीहरू तीनजना चाहिँ स्पष्ट साथ उल्लेख छन्। त्यसपछि चाहिँ जल प्रलय भएपछि चाहिँ मानव शासनको तेस्रो प्रबन्ध सुरु भयो, जसमा चाहिँ मान्छेलाई चाहिँ मान्छेलाई नै अपराध गरे खण्डमा दण्ड दिनुपर्ने भण्डारी पनि आयो। नुवा र उसको सन्तानको वृद्धि हुन थाल्यो, उनीहरू सारा पृथ्वीभरि फैलिएर संख्यामा वृद्धि हुने जानुपर्ने, तर उनीहरू चाहिँ एकै ठाउँमा एकजुट भएर आफ्नो नामको निम्ति विद्रोहमा परमेश्वरलाई निष्कासन गरिकन आफ्नै शासन, स्वतन्त्र शासन उनीहरूले खडा गर्न खोजे। परमेश्वरले इन्साफ गर्नुभयो। परमेश्वरको त्यो पनि दया नै थियो कि मानिसहरूको अधर्मलाई रोक लगाउन, जसरी विवेकले पनि रोक लगाउँछ, मानव शासनले पनि रोक लगाउँछ। तर मानव शासन मा पनि मान्छे विफल भएको छ. त्यो दुवै विवेक र मानव शासन चाहिँ आजसम्म छ. हिजो मैले चाहिँ विवेक र मानव शासन प्रबन्ध पनि आज जारी छ भनेछु. यहाँ कहिलेकाहीँ आफूले भन्न नखोजेको चिज पनि भनिन्छ, अनि गएर सुन्दाखेरि पो त आफूले गल्ती बोलेछु भनेर थाहा हुन्छ. तर तपाईँले सच्याएर सुनिदिनुहुन्छ होला. विवेक जारी छ, विवेकको प्रबन्ध जारी छैन, विवेक चाहिँ जारी छ. मानव शासनको प्रबन्ध जारी छैन, मानव शासन चाहिँ जारी छ. त्यो भिन्नता चाहिँ राख्नुपर्छ है. अनि त्यसपछि चाहिँ के भयो त, सर्वपुष्ट भएपछि हामी चाहिँ उत्पत्ति 10 अध्यायमा अब जान्छौँ. उत्पत्ति 10 अध्याय अनि एक पदमा नुहाको तीनजना छोराको नाम कस कसलाई थाहा छ यहाँ पढ्नेछौँ है, थाहा छैन भने. अब नुहाका छोरा सेम, हाम र यपेत का वंशहरू यी हुन्, अनि जल प्रलयपछि उनीहरूका निम्ति छोराहरू जन्मे. अनि त्यसपछि चाहिँ अब यी तीनजना छोराहरूको कोखबाट आएका जातिहरू अथवा परिवारहरू, घरानाहरूको उल्लेख छ. उल्टोबाट सुरु गर्नुहुन्छ अब यहाँ परमेश्वरले. सेम हाम यापेत भनेपछि यापेत हाम सेम त्यसरी चाहिँ अब उल्लेख गर्न थाल्नुहुन्छ. पहिला चाहिँ दुई पदमा चाहिँ यापेतका छोराहरू, पाँच पदमा हेरौँ यिनीहरू बाँच्ने जाति जातिका टापुहरू, तिनीहरूका देशहरूमा अर्थात् हरेक आआफ्नो भाषा अनुसार, आआफ्नो घराना अनुसार, आआफ्नो जातिमा बाँडिए. अनि त्यसपछि बीस पदमा पढ्छौ, आआफ्नो घराना अनुसार, आआफ्नो भाषा अनुसार, आआफ्ना देशहरू र आआफ्ना जातिहरूमा हामका सन्तानहरू यिनै हुन्. एकतीस पद, आफ्नो घराना अनुसार, आफ्नो भाषा अनुसार, आफ्ना देशहरूमा, आफ्ना जातिहरू अनुसार सेमका छोराहरू यिनै हुन्. केमा अलमल नहोस् भने बाबेलको घटना पहिला घट्यो, भाषाहरू उत्पन्न भयो, अनि आफ्ना आफ्नो भाषा चाहिँ परमेश्वरले चाहिँ घराना अनुसार दिनुभएको देखिन्छ. एउटै परिवारलाई दुई टुक्रा पार्नु भएन उहाँले, अनि उनीहरू चाहिँ अब आफ्नो दिशा लिएर गए, पूर्व पश्चिम उत्तर दक्षिण. उनीहरू कसरी विभाजन भएको कुरा भन्ने चाहिँ दस अध्यायमा पढ्छौ, तर घटना चाहिँ एघार अध्यायमा छ. अलमल नहोस् है भाइ, न कतिपटक पहिला चाहिँ भएको घटना बताउनुहुन्छ, कसरी भयो भन्ने चाहिँ पछि बताउनु भएको छ. त्यसैले समयको क्रम अनुसार दस अध्याय चाहिँ एघार अध्यायभन्दा अगाडि हो, किनभने यहाँ भाषा अनुसार भनेको छ, अनि भाषा सुरु भएको त एघार अध्यायमा हो. अनि वर्षौं बित्यो, सेम हाम याम के अरे सेम हाम र यापेतका सन्तानको संख्या वृद्धि हुँदै जाने क्रममा उनीहरू चाहिँ भाषा अनुसार संसारभरि छरिए, अनि धेरै वर्ष बितेपछि परमेश्वरले एउटा अति विशेष काम गर्न थाल्नुभयो. परमेश्वरले चाहिँ एकजना मान्छेलाई चाहिँ बोलाउनु भयो. उत्पत्ति 12 अध्यायमा पल्टाउँदै पहिला भारत एक, तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बाबुको घरबाट निस्केर त्यस देशमा जाऊ जो म तिमीलाई देखाउनेछु. यो व्यक्तिको नाम चाहिँ अब्राहम, अब्राहम. तर पछि गएर जसरी उत्पत्ति 17:5 उल्लेख छ, अनि अब उसो तिम्रो नाम अब्राहम अर्थात् उच्च पिता भनिने छैन, तर तिम्रो नाम अब्राहम धेरै जातिको पिता हुनेछ, किनकि मैले तिमीलाई धेरै जातिहरूका पिता तुल्याएको छु। परमेश्वर एउटा विशेष काम गर्न थाल्नु भयो। एकछिन यसलाई विचार गरौं, के गर्नुहुन्छ भने यहाँ 12:2 पढ्छौ, अब्राहमलाई एउटा प्रतिज्ञा दिनुहुन्छ, अनि म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु, तिमीलाई आशिष दिनेछु र तिम्रो नाम महान तुल्याउनेछु, अनि तिमी एउटा आशिष बन्नेछौ। अनि जसले तिमीलाई आशीर्वाद दिनेछन् तिनीहरूलाई म आशिष दिनेछु, अनि जसले तिमीलाई श्राप दिनेछन् त्यसलाई म श्राप दिनेछु, अनि तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्। अगाडिपट्टि यसो हेर्नुहोस् त, परमेश्वरले एउटा विशेष काम थाल्नु भएको छ, एउटा मानिसलाई चाहिँ चुन्नु भएको छ, अलग गर्नुभएको छ। बाबेलबाट छरिएर गएका थुप्रै मानिसहरूको सन्ततिबाट एकजनालाई, त्यो मान्छे हो अब्राहम। त्यसपछि उहाँले एकजना मान्छेलाई मात्र होइन, उसको परिवारलाई पनि अगाडिबाट चुन्नु भएको छ। उसको परिवारमा कोही पनि छैन, एउटा श्रीमती बाहेक जन्मेको कोही पनि छ, तर तिम्रो परिवार, उसको परिवारलाई चुन्नुहुन्छ। अब्राहमको परिवार हो, अब्राहमको परिवार मात्र होइन, एउटा जातिलाई नै उहाँले चाहिँ देखिसक्नु भयो। छँदा पनि छैन, उहाँले देखिसक्नु भयो, हुँदै नगएको चिज उहाँले भए जस्तै बोलाइसक्नु भयो, अब्राहमबाट आउने जाति। परमेश्वरले अति विशेष काम एउटा थाल्नु भएको। एकचोटि अब्राहमका सन्तानहरूलाई हामी हेर्न चाहन्छौ। अब्राहमबाट जन्मेको छोराको नाम के थियो दिदी बहिनीहरू? इसाहक। दाजुभाइहरू, इसाहकबाट जन्मेको छोराको नाम के थियो? याकुब। अनि याकुबबाट चाहिँ 12 भाइ छोरा जन्मे, उनीहरूको नाम चाहिँ यहाँ उल्लेख छ। धेरै जसोलाई युसुफको नाम त पक्कै पनि थाहा छ, किनभने उसको लामो बयान छ उत्पत्तिको 37-50 अध्यायसम्म, तर अरूहरूको पनि उल्लेख छ। अनि याकुबको नाम चाहिँ पछि गएर परमेश्वरले के बनाइदिनु भयो? इजरायल, उत्पत्ति 32:28। अनि उहाँले भन्नुभयो, अब उसो तिम्रो नाम याकुब होइन तर इजरायल भनिनेछ। परमेश्वरले व्यक्तिलाई बोलाउनुहुन्छ, उसलाई बदल्नुहुन्छ, उसको नामै फेरिदिनुहुन्छ, उसलाई जीवन बदलेर याकुब अब्राहमलाई, याकुबलाई, नयाँ नियममा सिमोनलाई पत्रुस, अब्राहमको बोलावटबाट हामी हेर्दैछौ। अनि यो प्रतिज्ञाको प्रबन्ध चाहिँ त्यहीँबाट सुरु हुन्छ, अब्राहमको बोलावटबाट सुरु भएर कहिलेसम्म रहन्छ? व्यवस्था नदिएसम्म। अब हामी चाहिँ हाम्रो पहिलेकै रूप देखाउनु अनुसार चाहिँ सुरुमा मानिसको अवस्था कस्तो थियो, त्यसपछि मानिसको जिम्मेवारी के थियो, त्यसपछि मानिसको विफलता, अनि त्यसपछि परमेश्वरको न्याय। त्यसरी सुरुमा मानिसको अवस्था के थियो हामी उत्पत्ति 12:1 यहाँ देख्छौ, फेरि पढौ। तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, आफ्नो देशबाट निस्केर जाऊ रे, आफ्नो कुटुम्बबाट पनि निस्केर जाऊ, आफ्नो बाबुको घरबाट पनि निस्केर मैले देखाउने एउटा देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु। सजिलो काम थिएन, सबै साथीभाइहरू, आफ्नो इष्टमित्रहरू, आफ्नो नाता गोताहरू, अब्राहमको होइन 2-3 तले घर थियो होला, हामीले कल्दीहरूको उरको उत्खनन गरेर मानिसहरूले पत्ता लगाएको अब्राहमको सहरको बारेमा चाहिँ हामीले चाहिँ केही समय अगाडि हामीले चित्रहरू पनि हेरेका थियौँ, एकदमै विकसित थियो, तातो पानी, चिसो पानी, ढल निकास होइन, बीचमा चोक भएको, घाम मजाले लाग्ने, एकदम धनाढ्य, एकदम चाहिँ सुविधाजनक शहर छोडेर चाहिँ आफ्नो घर छोडेर देख्दै नदेखेको भूमिमा चाहिँ जान तपाईँ मान्नुहुन्थ्यो? सजिलो त हुँदैन थियो. अनि अब्राहमको बुवाको नाम चाहिँ तेरह थियो. उत्पत्ति 11:27 उल्लेख छ, अनि तेरहका वंशहरू यिनै हुन्. तेरहले अब्राम, नाहोर र हारानलाई जन्माए, अनि हारानले लुतलाई जन्माए. तीनजना दाजुभाइ रहेछ, अनि एकजना भतिजीको नाम पनि उल्लेख छ, लुत. अब्राहमको पुर्खाहरू, बुवाहरू चाहिँ जीवित र सत्य परमेश्वरलाई बुझ्दैनथे, उनीहरू मूर्ति पूजकहरू थिए. यहोशू 24:2 पढ्छौं, अनि यहोशूले सबै मानिसहरूलाई भने, यो धेरै वर्षपछि उनीहरूको पुर्ख्यौलीको कुरा गर्दैछ, परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, उहीले तिमीहरूका पिता पुर्खाहरू अर्थात अब्राहमका बाबु र नाहोरका बाबु तेरह महानदी पारी बस्थे, अनि उनीहरूले अन्य देवताहरू पुज्थे. अब्राहम कस्तो घरमा हुर्कियो? मूर्ति पूजा घरमा हुर्कियो, तपाईँ र म जस्तै. महानदी पारी भनेको युफ्रेटिस पारी, अनि परमेश्वरले चाहिँ आफ्नो सत्य ज्ञानमा अब्राहमलाई एक दिन ल्याउनु भयो. सृष्टिकर्ता चाहिँ यो मूर्तिहरू हुन सक्दैन भनेर उसले चाहिँ सृष्टिकर्तातर्फ आफ्नो हृदय फर्कायो. के तपाईँले यो गर्नुभएको छ कि छैन? 1 थेसलोनिकी 1:9 यहाँ लेखेको छ कि जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नका निम्ति तिनीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यो. मैले पनि यो गरेँ, कति तपाईँहरूले पनि गर्नुभएको छ. तपाईँले गर्नुभएको छैन भने आजै गर्नुहोस्. उत्पत्ति 12:2 फेरि हेर्नुहोस्, बाइबल खुल्दैछ, 2 पदमा कति पटक परमेश्वरले चाहिँ म यसको गर्नेछु, गर्नेछु, दिनेछु, यस्तो तुल्याउनेछु भन्नुभएको, एकचोटि ख्याल गरौँ है. 2 पद, अनि म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु, तिमीलाई आशिष दिनेछु, र म सँगसँगै पढ्नुहोस् त त्यो अन्तिम भागहरू, र तिम्रो नाम महान तुल्याउनेछु, लास्ट भाग मात्रै, अनि तिमी एउटा आशिष बन्नेछ. परमेश्वरले 3 पदमा त्यसपछि फेरि त्यही अन्तिम शब्दहरू पढ्नुहोस् है, अनि जसले तिमीलाई आशीर्वाद दिनेछन् तिनीहरूलाई म आशिष दिनेछु, अनि जसले तिमीलाई श्राप दिनेछ त्यसलाई म श्राप दिनेछु, अनि तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्. के भनिन्छ यस्तोलाई? म यस्तो गर्नेछु, म यस्तो गर्नेछु, कसैले यस्तो गर्यो भने यस्तो गर्नेछु. यसलाई भनिन्छ प्रतिज्ञा, अब्राहमलाई दिएका प्रतिज्ञाहरू के थिए? एकचोटि विचार गर. 1, म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु. 2, तिमीलाई आशिष दिनेछु. 3, जसले तिमीलाई आशीर्वाद दिनेछन् तिनीहरूलाई म आशिष दिनेछु, अनि जसले तिमीलाई श्राप दिनेछ त्यसलाई म श्राप दिनेछु. 4, तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्. त्यसैले जब हामी नयाँ नियममा आएर अब्राहम भन्दा 2000 वर्षपछि आएर चाहिँ बेथलेममा जन्मिनु भएको, दाउदको घरानामा जन्मिनु भएको यीशु ख्रिस्टको जब वंशावली पढ्छौ नि, सबभन्दा पहिला नाम आउँछ अब्राहमको. अब्राहमका पुत्र, दाउदका पुत्र, यीशु ख्रिस्टको वंशावलीको पुस्तक. प्रभु यीशु ख्रिस्टमा नै संसारका सबै मानिसहरू आशिषित भएर अब्राहममा नै सबैले आशिष पाएको छ. ख्रिस्ट आउनुभन्दा 2000 वर्ष अगाडि नै उहाँले त्यो अब्राहमलाई भनिसक्नु भएको थियो. यद्यपि उसले चाहिँ अब विश्वासद्वारा यो मान्नुपर्थ्यो, अब कसरी पुरा हुने थाहा छैन, तर परमेश्वरले गर्नुहुन्छ भनेर. अनि ख्रिस्टकै बारेमा उत्पत्ति 12:3 हो भन्ने कुरा चाहिँ पवित्र आत्माद्वारा पावलले गलाती 3:16 लेख्छन्. अब अब्राहम र उनको वंशलाई प्रतिज्ञाहरू गरिए, उहाँले धेरैको विषयमा भने चाहिँ गरी वंशहरू भन्नुहुन्न, तर एउटाको विषयमा भने चाहिँ गरी तिम्रो वंश एक वचनलाई भन्नुहुन्छ. जो ख्रिस्ट हुनुहुन्छ, गलाती तिनको स्वर. अनि त्यसैले येशु मसिहा चाहिँ केवल इजरायलको राजा र मुक्तिदाता हुन आउनु भएको होइन, तर सारा संसारकै. अब्राहमलाई नै त्यो प्रतिज्ञा दिएको थियो त. त्यसैले पहिलो भन्दा तिनको चौधमा पढ्छन्, अनि हामीले देखेका छौँ र गवाही दिन्छौ पिताले पुत्रलाई संसारका मुक्तिदाता हुनका निम्ति पठाउनु भयो. त्यसैले फेरि विचार गरौँ अब अब्राहमलाई दिएको त्यो चार प्रतिज्ञाहरू छोटकरीमा, एउटा ठूलो जाति, ठूलो आशिष, शत्रुबाट ठूलो सुरक्षा होइन, अनि एउटा एक ठूला मुक्तिदाता. चारवटा प्रतिज्ञाहरू यहाँ भयो. यहाँसम्म चाहिँ पछि थप्नु पनि हुन्छ है. अन्त यहाँ ठिक यहाँ चाहिँ उल्लेख छैन तर पछि उल्लेख हुन्छ. अनि अब्राहमले के गरे यस्तो प्रतिज्ञा पाएपछि है? के आजका मानिसहरूले जस्तो आले टाले गरे ख्रिस्ट येशुमा आउनलाई, ढिलो गरे जस्तै कि उनले ढिलो गरे. उत्पत्ति 12:4 पढ्छन्, तब परमप्रभुले उनलाई भन्नुभए अनुसार अब्राहम हिँडे, अनि लूत पनि उनको साथमा हिँडे. अनि बीचमा अलिकति ढिलाइ चाहिँ हुन्छ, उसको बुवाको कारणले ऊ अड्किन्छ हरान भन्ने ठाउँमा. उसको बुवा मर्छन्, त्यसपछि मात्र फेरि उसको यात्रा सुरु हुन्छ. कतिपटक हाम्रो नाता गोताले पनि गर्दाखेरि हामीलाई बाधा हुन्छ, हामीलाई बहाना त छैन. अनि त्यसपछि हरानबाट अब कनानमा आउँछन्, अनि हरानबाट निस्केको बेलामा अब्राहम 75 थिए. अनि त्यसैले हिब्रू 11:8 उल्लेख छ, जब अब्राहम त्यस ठाउँमा जानलाई बोलाइए जुन ठाउँ उनले पछिबाट हकको सम्पत्तिको रूपमा पाउनेवाला थिए, तब उनले विश्वासैद्वारा आज्ञा पालन गरे. अनि उनी कहाँ गइरहेका थिए सो थाहा नपाए तापनि उनी निस्के. विश्वासद्वारा, आँखाले नदेखिकन, विश्वास भनेको नै नदेखिकन. अब्राहमले पहिला मलाई फोटो देखाउनुहोस् त्यो कनान देश अलि राम्रो छ कि छैन होइन, होइन. कति मान्छे त्यस्तै भन्छ, खै अब खै कसले देखाएको छ स्वर्ग? हो, देखाएको छैन. तर देख्ने एकजना येशु ख्रीष्ट आएर चाहिँ भनिसक्नु भयो, स्वर्गबाट म अरूले आएको हुँ. अब विश्वास गर्ने कि नगर्ने उहाँको वचन, जो मरेर बौरी उठ्नु भयो. कुरा त यो पो छ, विश्वास बिना परमेश्वरलाई खुसी पार्न सकिन्न. मुक्ति पाउने एउटै उपाय थियो, सबैलाई अब एउटै तहमा राखिदिनु भएको छ. सबैले विश्वास गर्न सक्छन्, त्योभन्दा अरू केही भनिदिनु भएको भए कहिले सक्ने नसक्ने हुन्थ्यो. विश्वास भनेको सबैले गर्न सक्छ. उत्पत्ति 15 पल्टाउनुहोस् 18 अलिपछि. अब परमेश्वरले अर्को कुरा पनि थप्नुहुन्छ, चारवटा त भइसक्यो, पाँचौँ कुरा के थप्नुहुन्छ? 18 त्यस दिन परमप्रभुले यसो भन्दै अब्राहमसँग एउटा बाचा करार बाँध्नु भयो, प्रतिज्ञा. मिश्रको नदीदेखि लिएर त्यस महानदी अर्थात् युफ्रेटिस नदीसम्म यो देश अथवा भूमि मैले तिम्रो वंशलाई दिएको छु, अर्थात् केनी, कनजी, कदमोनी, हित्ती, परजी, रपाई, एमोरी, कनानी, गिरगासी र योबिसीहरूको देश दिएको छु. त्यहाँ त अरू मान्छेहरू बसिरहेको छ, तर यो तिमीलाई, तिम्रो वंशलाई दिएको छु. प्रतिज्ञा गरिएको देश, यो मानचित्रमा तपाईँले हेर्नुभयो भने यो प्रतिज्ञा गरिएको भूमिको सिमाना अलिकति देख्न सकिन्छ. नील नदी यहाँ छ मिश्र देशमा, यो ब्रिटिस नदी चाहिँ यसरी छ है, यो पर्जियन खाडी हो, खाडी मुलुक यहाँ पर्छ. त्यसैले यहाँदेखि यहाँसम्म है यो ठाउँ, यो भूभागलाई चाहिँ परमेश्वरले अब्राहमको नाममा चाहिँ लालपुर चाहिँ काटिदिनु भयो. अब्राहमले विश्वास गर्नु पर्थ्यो, मलाई दिनुभयो भनेर. परमेश्वरले यसरी सिमानाहरू तोकिदिनु भएको भन्ने कुरा फेरि 17 अध्यायमा कुनै बेला पढ्न सक्नुहुन्छ। सम्पूर्ण पृथ्वी उहाँकै हो, उहाँले नै भाग लाउनुहुन्छ, उहाँ मालिक हो, अनि उहाँले चाहिँ भण्डारीको रूपमा चाहिँ अब दिनुहुन्छ। अनि 17 अध्यायको 8 पदमा पनि एकचोटि पल्टाउनुहोस्, 17 अध्यायको 8 पदमा अनि 7 पद पनि पढौँ। अनि म तिम्रा र तिमी पछि तिम्रो वंशका परमेश्वर हुनेछु, भनी मेरो र तिम्रो साथै तिमी पछि तिम्रो वंशको बीचमा र उनीहरूका पुस्ता अनुसार म मेरो बाचा अनन्त बाचाको रूपमा स्थापित गर्नेछु। अब फेरि यो शब्दहरू म पछि पढ्न राम्रो हुन्थ्यो है, 7 पदमा हुनेछु र गर्नेछु भइहाल्यो, अब 8 पदमा है, अनि म तिमीलाई र तिमी पछि तिम्रो वंशलाई यो सारा कनान देश जहाँ तिमी परदेशी भएर बस्छौ अनन्त हकको सम्पत्तिको रूपमा दिनेछु र म तिमीहरूका परमेश्वर हुनेछु। प्रतिज्ञा चाहिँ एकदम प्रष्ट छ है, अब्राहमबाट इसहाक जन्मियो अनि इसहाकको लागि पनि हो, अनि अब्राहमका सन्ततिको, अनि इसहाकलाई यो प्रतिज्ञा दोहोऱ्याउनु भयो। अब्राहमबाट जन्मेको इस्माएललाई यो प्रतिज्ञा दिनु भएन, परबियनहरूले भन्छ हामीलाई दिएको प्रतिज्ञा होइन है, अब्राहमबाट जन्मेको कतुराबाट जन्मेको अरूलाई पनि दिनु भएन, तर साराबाट जन्मेको प्रतिज्ञाको छोरो इसहाकलाई दिनुभयो। अनि 26 अध्यायमा अब एकचोटि पल्टाउनुहोस् इसहाकको सवालमा, पच्चीस अध्यायमा चाहिँ अब्राहमको मृत्यु हुन्छ, अब 26 अध्यायमा अब्राहमको छोरा इसहाकलाई 1-5 पदसम्म भन्नुभएको कुरा चाहिँ हेर्नेछौ। अनि त्यस देशमा अनिकाल पर्यो, परमेश्वरको प्रतिज्ञा पाएकाहरूलाई परीक्षाहरू आउँछ, ढल, अनि अब जाँच्नुहुन्छ कतिको विश्वास गर्दोरहेछ, अनिकाल आउनसाथ भाग्ने हो कि है, रुथको पुस्तकमा नाओमीको श्रीमान एलिमेलेक जस्तो परिवार लिएर भाग्छ कि प्रतिज्ञाको देशमा बसिरहनु पर्ने हो। 26:1 अनि त्यस देशमा अनिकाल पर्यो, यसबाहेक अब्राहमको समयमा पहिले अनिकाल परेको थियो, अनि इसहाक गरारमा फलिस्तीहरूका राजा अबिमेलेक कहाँ गए, अनि परमप्रभु उनी कहाँ देखा पर्नु भएर भन्नुभयो तल मिश्रमा नजाऊ, त्यही देशमा बस्छ भनेदेखि प्रतिज्ञाको देशमा जसको विषयमा म तिमीलाई बताउनेछु, तिमपद यही देशमा बसोबास गर र म तिम्रो साथमा हुनेछु र तिमीलाई आशिष दिनेछु, किनकि म यी सबै देशहरू तिमीलाई र तिम्रो वंशलाई दिनेछु, मैले तिम्रा बाबु अब्राहमसँग जुन कसम खाएँ त्यो कसम म पूरा गर्नेछु, अनि म तिम्रो वंशलाई आकाशका ताराहरू चाहिँ बढाउनेछु र यी सबै देशहरू तिम्रो वंशलाई दिनेछु र तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन्, किनकि अब्राहमले मेरो कुरा माने र मैले सुम्पेको अभिभार पूरा गरे, अर्थात मेरा आज्ञाहरू मेरा विधिहरू र मेरा व्यवस्थाहरू पालन गरे। तब इसहाक गरारमै बसे, मिश्र गएन, झण्डै गइसक्यो। यो प्रतिज्ञा पछि इसहाकको छोरा जन्मिन्छ, दुईटा छोरा, जेठो एसाव कान्छो याकुब, तर परमेश्वरले चाहिँ यो प्रतिज्ञा चाहिँ एसावलाई होइन तर याकुबलाई दिनुहुन्छ तिमीमा भनेर, यो चाहिँ 28 अध्यायको 10-15 हामी पढ्नेछौ, 28:10-15 एउटा घटना घटेको थियो त्यो घरमा, नराम्रो घटना के भने, दाजु एसावलाई छल गरेको थियो याकुबले, याकुबलाई मार्छु भन्यो एसावले, अनि याकुब भाग्छ मामा घरतिर भाग्दैछ, बाटोमा राति सुत्छ, उसको मामा घर सिरियामा छ। 10 पदमा के हुन्छ, अनि याकुब बेर्सेबाट निस्केर हरानतिर गए, अनि उनी कुनै एउटा ठाउँमा आइपुगे र त्यहाँ रात बिताए, किनकि घाम अस्ताइसकेको थियो, अनि उनले त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर आफ्नो सिरानी लगाए र त्यस ठाउँमा निदाउन ढल्के, अनि उनले सपना देखे। पुरानो नियममा बाइबल के अरे उत्पत्ति समयमा बाइबल थिएन, अनि परमेश्वरले चाहिँ कहिलेकाहीँ सपनामा बोल्नुहुन्थ्यो, अहिले सपनामा मसँग बोल्नुहोस् भनेर भन्नु चाहिँ मूर्खता हो. हामीलाई बाइबल दिइसक्नु भयो. अनि हेर पृथ्वीमाथि एउटा भरौँ राख्यो याकुबले हेर्दैछ सपनामा, अनि त्यसको टुप्पा स्वर्गसम्म पुगेको थियो. अनि हेर परमेश्वरका दूतहरू त्यसमा उक्लिरहेका र ओर्लिरहेका थिए. अनि हेर परमप्रभु त्यसको माथि उभिनु भयो र भन्नुभयो, म परमप्रभु तिम्रा बाबु अब्राहमका परमेश्वर र इसहाकका परमेश्वर हुँ. जुन भूमिमा तिमी ढल्किरहेका छौ त्यो म तिमीलाई र तिम्रो वंशलाई दिनेछु, अनि तिम्रो वंश पृथ्वीको धुलो झैं हुनेछ, अनि तिमी पश्चिम पूर्व उत्तर र दक्षिणतिर फैलिनेछौ, अनि तिमीमा र तिम्रो वंशमा पृथ्वीका सबै घरानाहरू आशिषित हुनेछन्. अनि हेर म तिम्रो साथमा छु, म तिमीलाई सबै ठाउँहरूमा जहाँ तिमी जान्छौ रक्षा गर्नेछु, अनि म तिमीलाई यस ठाउँमा फर्काएर ल्याउनेछु, किनकि जुन कुरा मैले तिमीलाई भनेको छु सो पूरा नगरुन्जेल म तिमीलाई छोड्ने छैन. प्रतिज्ञापछि प्रतिज्ञा, प्रतिज्ञाको प्रबन्ध. एउटा मानिस अब्राहम र उसको परिवार त्यसबाट आउने जातिलाई जब परमेश्वरले प्रतिज्ञा दिनुहुन्छ, हामीले के गर्न जिम्मेवार हुन्छ भने विश्वास गर्न. किन? किनभने परमेश्वरले आफ्नो प्रतिज्ञा कहिले तोड्नुहुन्न. मान्छेले आफूले दिएको वचन चाहिँ तोड्छ, कहिलेकाहीँ उसले तोड्न नचाहेर पनि उसले पुरै गर्न सक्दैन, सक्दैन, ऊ मर्न सक्छ है, अथवा अरू केही हुनसक्छ. तर परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यो पुरा गर्न सक्ने मात्र होइन, उहाँ प्रतिज्ञा पुरा गरिछाड्नुहुन्छ. यहाँ याकुबलाई भन्दिनुहुन्छ तितस एकको दुईमा त्यसैले लेखेको छ, अनन्त जीवनको आशामा जसको प्रतिज्ञा झूठ बोल्नै नसक्नुहुने परमेश्वरले संसार शुरू हुनुभन्दा पहिले गर्नुभयो. झूठ बोल्न सक्नुहुन्न. हिब्रू 6:18 यसैले कि हाम्रा सामु राखिएको आशालाई पक्रनका निम्ति शरण लिनलाई दगुरेकाहरूले, अर्थात् हामीले यी दुईटा कहिले बदलिन नसक्ने कुराहरूद्वारा जसको विषयमा परमेश्वरले झूठ बोल्नु असम्भव छ, बलियो सान्त्वना पाऊ, हामी एकदम निश्चित हुन सक्छौ. अनन्त जीवन मैले पाएको छु भनेर, म एक दिन स्वर्ग जानेछु भने हामी निश्चित हुन सक्छौँ, किनभने परमेश्वर झूठ बोल्नुहुन्न अनि उहाँले चाहिँ अनन्त जीवनको प्रतिज्ञा दिनुभएको छ. गन्ती 23:19 परमेश्वर मानिस हुनुहुन्न यसैले उहाँ झूठ बोल्नुहुन्न, न त उहाँ मानिसको सन्तान नै हुनुहुन्छ यसैले उहाँ पछुतो गर्नुहुन्न भनेको छ. ओहो, मैले त्यो भनेको अलिकति सरी है, त्यस्तो गर्नुहुन्न उहाँ, के उहाँले भन्नुभएपछि त्यस्तो गर्नुहुन्न र अनि बोल्नुभएपछि त्यो कुरा गर्नुहुन्न र. योशु 23:14 योशु अब 110 वर्ष वृद्ध भइसक्यो त्यो बेलाको लागि, अनि उसले चाहिँ इजरायलीहरूलाई नेतृत्व गरेको अन्तमा चाहिँ उसले चाहिँ के भन्छ भने, अनि हेर आज म सारा पृथ्वीको रीतिबाट भएर गएको छु भनेको, बुढो भएपछि मर्नलाई भनेको, अनि तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले जान्दछौ, योशु 23:14 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको विषयमा भन्नुभएको सबै असल असल कुराहरूमध्ये एउटै पनि विफल भएको छैन, तिमीहरूका निम्ति सबै पुरा भयो र तीमध्ये एउटै पनि विफल भएन. अनि अब्राहम पनि निश्चित भए, रोमी 4:21 अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो पूरा गर्नलाई उहाँ सामर्थ्य पनि हुनुहुन्छ भने उनी पूरा निश्चयतामा रहे. अब्राहमको श्रीमती साराको विषयमा पनि लेखेको छ, ऊ वृद्ध भइसकेको आइमाई सन्तान छैन तैपनि प्रतिज्ञा छ ठूलो जाति आउनेछ हामीबाट भनेर, हिब्रू 11:11 अनि साराको विश्वास उल्लेख छ यसरी, विश्वासैद्वारा सारा आफैले पनि सन्तान गर्भधारण गर्ने बल पाइन् र उमेर ढल्किसकेको अवस्थामा बालक जन्माइन्, किनकि तिनले प्रतिज्ञा गर्नुहुनेलाई विश्वास योग्य मानिन्. हेर्दाखेरि त प्रतिज्ञाको प्रबन्धमा त अब्राहम सारा त सफल भएको जस्तो देखिन्छ, तर मानिसको विफलता जहिले पनि आउँछ. उसको जिम्मेवारी पहिला हेर्नेछौ, उत्पत्ति 15 फर्काउनु भयो, एकदम महत्वपूर्ण यो खण्ड उत्पत्ति 15:10 याद गर्नुहोस् अब्राहम कनानमा आइपुग्दा 75 वर्ष भएको कनानमा बसेको झन्डै एक शताब्दीको चार भागको एक भाग बित्न लागिसक्यो 25 वर्ष हुन लागिसक्यो सन्तान त दिनुहुन्न बाबा प्रभुले कहाँबाट आउने हो ठुलो जाति सरा त दिन दिनै बुढी हुँदैछन् म पनि त्यस्तै भन्दैछु उसले अनि 15:1 पढ्छौ यी कुराहरूपछि दर्शनमा परमप्रभुको यसो भन्ने वचन अब्राहमका आयो हे अब्राहम नडराउ तिम्रो ढाल र तिम्रो अत्यन्तै महान इनाम म नै हुँ तब अब्राहमले भने प्रभु यहोवा तपाईँले मलाई के दिनुहुन्छ किनभने म त निसन्तान छु र मेरो घरको अधिकारी यो दमस्कसको एलिएजर हुनेछ यो मेरो नोकर नै हुनुपर्ने हो कि मेरो छोरा बनाउने उसलाई हो कि क्या हो भन्छु उसले 3 पद अनि अब्राहमले भने हेर्नुहोस् तपाईँले मलाई कुनै सन्तान दिनु भएन अनि हेर्नुहोस् जो मेरो घरमा जन्मेको छ उही नै मेरो हकवाल हुनेछ यही त होला नि त होइन त परमेश्वर 4 पद अनि हेर परमप्रभुको यसो भन्ने वचन उनीको आयो त्यो तिम्रो हकवाल हुनेछ होइन तर जो तिम्रो शरीरबाट निस्केर आउनेछ त्यही नै तिम्रो हकवाला हुनेछ है अब्राहमलाई त्यसपछि के भन्नुहुन्छ हेर्नुहोस् त उसको पालबाट बाहिर बोलाउनुहुन्छ अनि यो चित्रमा देखाए जस्तै आकाशमा हेर्न लगाउनुहुन्छ अनि उहाँले उनलाई बाहिर ल्याएर भन्नुभयो अब आकाशतिर हेर र तिमीले ती ताराहरू गन्न सक्छौ भने तिनलाई गन्ती गर किन मलाई यसो भन्नुभयो होला त्यसपछि प्रतिज्ञा आउँछ हेर्नुहोस् फेरि अनि उहाँले उनलाई भन्नुभयो तिम्रो वंश यस्तै हुनेछ अब्राहमले के गर्यो 6 पद अनि उनले परमप्रभुमाथि विश्वास गरे अनि यो उसको विश्वास उनका निम्ति धार्मिकता ठहराउनु भयो फेरि रोमी 4:21 लेखेको कुरा फेरि हामी पढ्छौँ अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो पूरा गर्नलाई उहाँ सामर्थ्य पनि हुनुहुन्छ भने उनी पुरा निश्चयतामा रहे यत्रो ताराहरू उहाँले बनाउनु भयो मबाट सन्तान ल्याउन सक्नुहुन्छ उहाँले अनि अघि हामीले इसाकको कुरा पढाएको थियौँ चाहिँ अनिकालमा मिश्र जान लागिरहेको थियो अनि उसलाई के भन्नुभएको थियो यही देशमा बसोबास गर तिम्रो साथमा हुनेछु मिश्रमा नजाओ यो प्रतिज्ञाहरू चाहिँ उनीहरूले विश्वास गरेर बस्नु पर्थ्यो उहाँले ठुलो जाति दिनुहुनेछ यही भूमि दिनुहुनेछ कहीँ जानु पर्दैन तर अब हामी यो प्रतिज्ञाहरू पाएको यो विशेष व्यक्ति परिवार उसका छोराहरू यो जाति नै विफल भएको कुरा चाहिँ अब हामी अध्ययन गर्न गएछौँ मानिसको विफलता पहिला सुरु चाहिँ अब्राहमको विफलता त्यसपछि हामी हेर्नेछौँ इसहाकको विफलता त्यसपछि हामी हेर्नेछौँ याकुबको विफलता त्यसपछि हेर्नेछौँ याकुबका छोराहरूको विफलता अनि त्यसपछि हामी हेर्नेछौँ ती 12 छोराहरूबाट जन्मिएको इजरायलका सन्तानको विफलता सबभन्दा पहिला चाहिँ हामी अब्राहमको विफलतालाई अध्ययन गर्न उत्पत्ति 16 पठाउँ अनि 1 पदबाट पढौँ उत्पत्ति 16:1 अनि अब्राहमकी पत्नी साराले उनका निम्ति कुनै सन्तान जन्माएनन् यसरी सुरु हुन्छ यो अध्याय अनि तिनकी एउटी मिश्री दासी थिए 13 चाहिँ अनिकाल पढ्दा अब्राहम श्रीमती भतिजो लिएर चाहिँ मिश्रमा गएको थियो त्यहाँबाट त एउटा दासी पनि लिएर आएछ जसको नाम हागार थियो अनि सारैले अब्राहमलाई भनिन् हेर्नुहोस् परमप्रभुले मेरो कोख बन्द गर्नुभएको छ म विन्ती गर्दछु मेरी दासी कहाँ जानुहोस् हुन सक्छ त्यसबाट म सन्तान पाउनेछु अनि अब्राहमले भन्नु पर्थ्यो होइन तिम्रै शरीरबाट चाहिँ जन्मेको नै हकदार हकवाला हुनेछ भनेको छ अनि यहाँ चाहिँ उसले सोच्न सक्छ तर हो मेरै शरीरबाट नै हो तर अब साराईबाट त हुनु पर्दैन क्या अरे अनि अब्राहमले चाहिँ साराईको कुरो माने साराई भनेछ अनि छोरा जन्मिन्छ इस्माएल अनि हो यही नै होला अब हकवाला भन्दैछ परमेश्वरले चाहिँ जुन केही बोल्नु भएन चुप लगाएर बस्नुहुन्छ अझ समय बित्दै जान्छ तर वास्तवमा ऊ होइन रहेछ परमेश्वरले पछि भन्नुहुन्छ 900 वर्ष पुगेपछि अब्राहम त्यो बेला चाहिँ 86 वर्ष पुगेको थियो अझ 13 वर्षपछि चाहिँ अब्राहमलाई भन्नुहुन्छ अब चाहिँ मेरो प्रतिज्ञा पूरा गर्ने बेला भयो अब्राहमले होइन होइन इस्माएल नै बाँचोस् न भइहाल्यो नि अनि परमेश्वर होइन साराईबाट जो जन्मिनेछ त्यो चाहिँ हकवाला हो त्यसैले यहाँ देख्छौ अब्राहमको विश्वास पनि एकछिनको लागि एक थोरै समयको लागि भए पनि 12-13 वर्ष को लागि चाहिँ कमजोर भएको थियो साराईको पनि तर पछि अब्राहम फेरि आफ्नो विश्वासमा चाहिँ फर्केर आयो जसरी हामी पढ्छौँ रोमी 4:21 अनि परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा अविश्वास गरेर उनी लड्खन आएनन् अविश्वासकै अविश्वासमा बसिरहेनन् उनी ओहो गल्ती भएछ भनेर उसले चाहिँ सच्याइहाले विश्वासमा फर्के तर विफल त भएकै हो सिद्ध थिएन तर परमेश्वरलाई महिमा दिँदै उनी विश्वासमा बलियो रह्यो यति बलियो भयो कि विश्वासमा इसाहाकलाई बलि चढाऊ भन्दा पनि उस चढाउँदै गयो अब बौराएर पनि उठाइदिनुहुन्छ केही समस्या छैन उसको विश्वास चाहिँ सयमा सय भयो परमेश्वरले त्यही गर्न चाहनुहुन्छ हाम्रो जीवनमा उहाँले तुरुन्तै केही काम गरिदिनु भएन भनेर हामी चाहिँ हत्तिनु हुँदैन अनि त्यसैले हिब्रू 11:20 पढ्छौँ परमेश्वरले चाहिँ कमजोरीहरूलाई चाहिँ भन्दा उसको विश्वासलाई नै अब प्रशंसा गरिरहनु भएको छ विश्वासद्वारा अब इसाहाक इसाहाकको कुरा पछि गरौँ है पहिला चाहिँ उसको विफलता हेरौँ इसाहाक अब्राहमको छोरा अब 25 उसको श्रीमती रेबेका पनि बाँझी नै थिइन् सुरुमा उसलाई पनि परीक्षा भयो ठुलो जाति हुनेछ भन्ने परिवारमा त एकदम विश्वासको जाँच आइ नै रह्यो अनि प्रार्थना गर्यो अनि प्रभुले चाहिँ जुम्ला दिनुभयो 25:21 यहाँ प्रार्थना गरेको पढ्छौँ 25:21 अनि इसाहाकले आफ्नी पत्नी के अरे इसाहाकले प्रार्थना गरेको अनि इसाहाकले आफ्नो पत्नीका निम्ति परमप्रभुलाई बिन्ती गरे किनकि तिनी बाँझी थिइन् अनि परमप्रभुले उनको बिन्ती सुन्नुभयो र उनकी पत्नी रिबेका गर्भवती भइन् अनि बालकहरू तिनको गर्भभित्र एक अर्कासँग झगडा गर्न लागे बाप रे बाप है जन्म नपाएछन् कति हतार झगडा गर्दैछन् तब तिनले भनिन् यो जो हो भने म किन यस्तो छु है यो त राम्रो छैन अनि तिनी परमप्रभुलाई सोध्न गइन् राम्रो प्रार्थना गर्थे समस्या आउँदा 23 अनि परमप्रभुले तिनलाई भन्नुभयो तिम्रो गर्वमा दुईटा जातिहरू छन् दुईटा मान्छे छ मात्र भन्नु न यो दुईटाबाट दुईटा जातिहरू खडा हुनेछ एक दिन परमेश्वरले देखिसक्नु भयो र यी दुई प्रकारका मानिसहरू तिम्रो पेटमा बाट छुट्टिनेछन् अनि एउटा जाति अर्को जातिभन्दा बलियो हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ यहाँ थाहा दिइसक्नु भयो कि अब्राहम इसाकको प्रतिज्ञा चाहिँ अब इसाकको कान्छो छोरालाई जानेछ भनेर अनि कान्छोको नाम चाहिँ याकुब राखिन्छ जन्मिँदाखेरि किनभने उसले दाजु इसाकको कुर्कुच्चो समातेर जन्मेकोले अनि हिब्रु भाषामा याकुब भनेको कुर्कुच्चो अनि तर इसाकले चाहिँ जेठालाई नै आशिष दिन चाहन्छ हेर्नुहोस् है किन कारण त यहाँ त्यस्तो पो छ त 28 हेर्नुहोस् त 27 पनि पढौँ अनि ती केटाहरू बढे अनि यसा पनि एउटा निपुण शिकारी वन वन घुमिहिँड्ने मानिस भए अनि यहाँको चाहिँ पालहरूमा बसिरहने सादा मानिस थिए अब बुवालाई चाहिँ सादा मान्छे मन परेन 28 अलिक जोसिलो होइन अलिक वन वन घुम्ने मान्छे चाहियो उसलाई अनि विशेष गरी शिकार खेलेर ल्याएको मासु मिठो लाग्दो रहेछ उसलाई हेर्नुहोस् न 28 अनि इसाहाकले एसावलाई माया गर्थे किनकि उनले तिनको शिकारको मासु खान्थे तर रिबिकाले याकुबलाई माया गर्थे अनि इसाहाकले चाहिँ आफू वृद्ध भएर अब मर्ने बेला भयो अब आशिष दिनु पर्यो भनेर चाहिँ आशिष चाहिँ जेठोलाई दिन खोज्छ, तर परमेश्वरले चाहिँ उसलाई जेठोलाई आशिष दिन दिनुहुन्न है। परमेश्वरको आफ्नै योजना त पूरा गरिसक्नुहुन्छ। अनि कान्छोलाई नै आशिष दिन पुग्छ, ऊ झुक्किएर उसलाई थाहा नपाएर याकुबले त्यहाँ छल गरेको छ। अनि हेर्नुहोस् 33:27 उसले थाहा पाउँछ इसाकले, ओहो है, अनि एकदम डराउँछ। यत्रो वर्ष चाहिँ परमेश्वरले भन्नुभएको वचनलाई नमानिकन जेठोलाई नै म दिन्छु, जेठोलाई नै म दिन्छु, जेठोलाई नै दिन्छु, दिएर छाड्छु भन्ने बेलामा त उसले कान्छोलाई पो दिन पुगेछ। अनि यस अन्तिममा मात्र उसले महसुस गर्छ अनि ऊ डराउँछ, थरथर कान्छ। हेर्नुहोस् परमेश्वरको सामु 33 तब इसाक डरले साह्रै गरी थरथर कामे अनि भने, तब त्यो को थियो त जसले शिकार गरी त्यो मौका ल्यायो अनि तिमी आउनुभन्दा पहिले मैले ती सबै कुराबाट खाएँ र उसलाई आशीर्वाद दिएँ? त्यो याकुब नै आशिषित हुनेछ। याकुब के अरे इसाकको विफलता चाहिँ उसको अविश्वास थियो परमेश्वरको वचनमा। याकुबको अविश्वास पनि हेर्नेछौँ, तर त्योभन्दा अगाडि चाहिँ यसको मतलब इसाक जहिले पनि अब अविश्वासमै बसिरह्यो भन्ने होइन, उसले फेरि चाहिँ विश्वासमै फर्किन्छ है। मुक्तिको सवाल थिएन यो चाहिँ परमेश्वरको प्रतिज्ञाहरूलाई चाहिँ विश्वास गर्ने सवालमा Hebrews 11:20 विश्वासद्वारा इसाहकले आउनेवाला कुराहरूको विषयमा याकुब र एसावलाई, एसाव र याकुब होइन, याकुबलाई अनि त्यसपछि जेठोलाई आशीर्वाद दिए। अनि हामी चाहिँ अर्को क्लासमा चाहिँ याकुबको विफलता हेर्दै बाँकी भाग पनि अध्ययन गर्नेछौँ। प्रार्थना गरौँ। यार परमेश्वर, तपाईँको प्रतिज्ञाहरूको बारेमा हामी सोच्दैछौँ, हामीसित व्यक्तिगत रूपमा बोल्नुहोस् प्रभु, हाम्रो जीवनहरूमा पनि। अनि हामी तपाईँको यो वचनहरूबाट हरेक हाम्रो जीवनमा काम हुन सकोस् प्रभु येशूको नाममा, आमेन। हुन्छ, 15 मिनटमा हामी फेरि भेट्नेछौँ हाम्रो क्लासको लागि। अनि आज चाहिँ एउटा क्लास हुनेछ होइन, अनि त्यसपछि तेस्रोमा चाहिँ गवाई भजनको सट्टामा चाहिँ हामी सट्टामा नभनौँ तर पहिला चाहिँ प्रश्नहरू गर्नेछौँ अनि त्यसपछि बाँकी समय चाहिँ अरू गर्नेछौँ। हस् त, धन्यवाद।